नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मदन पौड्याल। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरिका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी कृषि कर्जाबारे कुराकानी गर्छौं। कोरोना महामारीपछि धेरैको रोजीरोटी र आमदानीको बाटो बन्द भएको छ। विदेशमा रोजगारी गुमेकाहरू देश फर्किएका छन्। अहिलेसम्म देश फर्कन नपाएका र नसकेकाहरू पनि फर्कने क्रममै छन्। शहरबाट कतिपय युवा गाउँ गएका छन्। कोरोना जोखिम बढ्दै गएपछि भारतबाट घर फर्केकाहरू अब कसो गर्ने अलमलमा छन्। कतिपय फेरि जोखिम मोलेरै भारततर्फ लाग्ने क्रम शुरू भएको छ। बढ्दो बेरोजगारी र ग्रामीण क्षेत्रबाट युवा पलायन रोक्न सरकारले कृषि कर्जा उपलब्ध गराउँछ। तर कर्जा कसरी पाइन्छ, कति पाइन्छ, के कस्ता खेतीबाली, पशुपालन र भण्डारणका काम गर्न कर्जा लिन सकिन्छ भन्ने धेरैको चासो हुने गरेको छ। यही चासोको विषयमा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि विकास बैंक मुख्य कार्यालयको कृषि कर्जा विभागीय प्रमुख बाबुकाजी थापा। उहाँलाई मैले शुरूमा कृषिमै लगानी गर्ने र उत्पादन बढाउने गरी अहिले अवसरहरू के छन् भनेर सोधेको छु।
अब कृषि विकास बैंकको अलिकति विगतलाई हेऱ्यौँ भने हामीले गत 54 वर्षदेखि नेपालको कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण भन्नुहोस् अथवा आधुनिकीकरणका लागि कृषि कर्जा प्रवाह गर्दै आएको अवस्था हो। आजका दिनमा पनि हेर्नुभयो, डाटा हेर्नुभयो, तथ्याङ्कले के देखाउँछ भने नेपालको कुल कृषि कर्जामा भएको लगानी मध्ये 25% लगानी चाहिने कृषि विकास बैंक एक्लै नै गरिरहेको अवस्था छ। नेपालमा भएका चाहिने 27-27 ब्याङ्कहरूमध्ये बाँकी अन्य ब्याङ्कको चाहिने कृषिमा 75% लगानी भएको अवस्था भएको स्थितिमा हामीले चाहिने गाउँघरका कृषक दाजुभाइ दिदीबहिनीहरूलाई, व्यवसायीहरूलाई झन्डै 280 कार्यालयहरू मार्फत कृषिका सम्पूर्ण शीर्षकहरूमा कृषि कर्जा लगानी गरिरहेको अवस्था हो।
भनेको कृषिमै लगानी गर्ने र उत्पादन बढाउनका लागि आवश्यक कर्जा वितरण गर्ने कामहरू कृषि विकास बैंक अन्तर्गत पनि हुँदै आएका छन्।
यहाँले ठिक भन्नुभयो, 280 कार्यहरूले हाम्रो चाहिँ कृषि कर्जा लगानी गर्छन्। कृषकहरूले माग गर्नुभएको आधारमा साना साना खुद्रा कर्जादेखि लिएर करोडौंका व्यवसाय कृषि कर्जा व्यवसायीहरूलाई हामी कृषिमा लगानी गर्छौँ। सम्भवतः नेपालको ब्याङ्कहरू मध्येमा दोस्रो सस्तो ब्याज दर पनि हाम्रो ब्याङ्कमा छ। हामी वार्षिक 9% ब्याज दरमा कर्जा लगानी गर्छौँ। अब त्यो 9%मा पनि के छ भने 5% नेपाल सरकारबाट अनुदान प्राप्त हुन्छ, किसानले 4% मात्रै ब्याज तिर्नुपर्ने हो। यो हिसाबले हेऱ्यो भने अहिलेको कृषिको व्यवसायीकरण गर्ने कुरामा, कृषकहरूको कर्जाको माग पुरा गर्ने कुरामा कृषि विकास ब्याङ्क चाहिँ नि एग्रेसिभ हिसाबले अगाडि आइरहेको हो भनेर भन्न सकिन्छ।
अब कृषि कर्जा अन्तर्गत चाहिँ अब विभिन्न क्षेत्रहरू होलान्, शाखाहरू होलान्, हाँगाहरू होलान्, के कस्ता कर्जाहरू चाहिँ मुख्य गरी पाउन सकिन्छ त?
यस्तो छ, हेर्नु, अब कृषि विकास ब्याङ्कले विगतकै पनि म फेरि पनि विगत पट्याउन चाहे, पूर्वमा चियाको कुरा गर्नुहोस्, चितवनमा पोल्ट्री व्यवसायको कुरा, मध्य पहाडी क्षेत्रमा दुग्ध व्यवसायको कुरा, विकासका कुराहरू कृषि विकास ब्याङ्कै लगानीबाट यो अवस्थामा आइपुगेको हो भनेर हामी दावी गर्ने गर्छौँ। अब क्षेत्र कुन शीर्षकमा कृषि कर्जा जान्छ भनेर जुन यहाँले सोध्नुभयो, कुनै पनि त्यस्तो क्षेत्र छैन कृषिको, कुनै पनि त्यस्तो बाली विशेष छैन, कुनै पनि त्यस्तो छैन पशुपालनको क्षेत्र छैन जसमा चाहिँ कृषि विकास ब्याङ्कले लगानी नगरेको होस्। हामी सम्पूर्ण शीर्षकमा, सम्पूर्ण क्षेत्रमा कृषकहरूले सानो कर्जा आवश्यक पर्छ भने सानो कर्जा, ठुलो आवश्यक पर्छ व्यवसाय गर्ने हिसाबले ठुलो कर्जाको आवश्यक पर्छ भने ठुलो कर्जा, कुनै पनि शीर्षकमा गर्छौँ। तर यद्यपि अलिकति आयात प्रतिस्थापन हुने खालको व्यवसाय जस्तै तरकारी, फलफुल, मासुजन्य पदार्थ, दुग्धजन्य पदार्थ जसले चाहिँ नेपालमा ठुलो मात्रामा अहिले चाहिँ आयात भइरहेको छ, त्यस्तोमा हामीले बढी फोकस गरिरहेको अवस्था हो। अथवा भन्नुहोस् निर्यात प्रवर्धन गरेर विदेशी मुद्रा आर्जन हुने टाइपको खेतीबालीहरू हुन्छन् नि, जस्तै हजुरको अलैँची, चिया, यस्ता चाहिँ नि वस्तुहरूमा पनि हाम्रो लगानी चाहिँ नि फोकस चाहिँ छ।
आयात प्रतिस्थापन गर्ने व्यवसाय कृषि अन्तर्गतका?
हजुर हजुर, आयात प्रतिस्थापन हुने, निर्यात परिवर्तन हुने, हाई भ्यालु क्रप भनौँ न, उच्च मूल्यका कृषि वस्तुहरूलाई भ्यालु चेनको चाहिँ नि कन्सेप्टमा, भ्यालु चेनको एउटा श्रृङ्खलामा आबद्ध गराएर कृषि विकास बैङ्कले कर्जा लगानीलाई फोकस गर्दै लगाएको छ अहिले चाहिँ।
कृषि विकास बैंक मुख्य कार्यालयको कृषि कर्जा विभागीय प्रमुख बाबु काजी थापा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र हामीले कृषि कर्जाका विषयमा कुराकानी केन्द्रित गरिरहेका छौं। अब कृषि कर्जा सबैले पाउन सक्छन् भनेर चाहिँ कसरी बुझाउन सकिन्छ? कृषि कर्जा सबैका लागि हो?
यहाँले ठिक कुरा गर्नुभयो। अहिले हालै चाहिँ यो आर्थिक चालु आर्थिक वर्षको बजेट भाषणमा भन्नुहोस् अथवा नेपाल राष्ट्र बैंकको यो आर्थिक वर्ष, यो चालु आर्थिक वर्षको लागि जारी भएको मौद्रिक नीति, यो दुवैबाट कृषि विकास ब्याङ्कलाई चाहिँ नेपालको एउटा कृषि कर्जा लगानी गर्ने विशिष्टीकृत ब्याङ्कको रूपमा स्थापित गर्ने भनेर नेपाल सरकारको कार्यक्रम छ। अनि कृषि कर्जा लिने कर्जा ग्राहकहरूलाई किसान क्रेडिट कार्ड, किसान एप्लिकेसन कार्ड पनि कृषि विकास ब्याङ्कबाटै बाँड्ने भन्ने पनि यो मौद्रिक नीतिबाट आएको अवस्था हो। र आगामी दिनमा कृषि बन्ड जारी गरेर पैसा लगानी गर्ने पैसा रिसोर्स चाहिँ कृषि बन्डबाट लिएर कृषिमा लगानी गर्ने गरिकन नेपाल सरकारले पनि प्राथमिकता दिएको ब्याङ्क भएको नाताले म के भन्छु भने आगामी दिनमा हामी लगानीलाई फोकस गरेर जाने, नेपाल सरकारको कार्यक्रमलाई सफल बनाएर लैजाने, गाउँ गाउँसम्मका चाहिँ कृषक दाजुभाइ दिदीबहिनीहरूलाई साना खुद्रा ठुला मध्यम सम्पूर्ण प्रकारका कर्जाहरू सुलभ सरल र सजिलो माध्यमबाट छिटो प्रक्रियाबाट लगानी गर्नलाई हाम्रा शाखाहरू कम्तबार अत्यार अवस्थामा छन्। कर्जाका लागि आवश्यक पर्ने तपाईँको केही कागजातहरू हुन्छ, सबै किसानले पाउने, आएका जति ढोकामा आएका जति सबैले कर्जा पाउने भन्ने कुरा अलिकति गाह्रो छ। यो ब्याङ्क भन्ने कुरा कस्तो हुन्छ भने ब्याङ्कले त अब जनताको निक्षेपको पनि त जिम्मा लिएर बसेका छ नि त। ब्याङ्कले जनताको निक्षेपको सुरक्षा गर्नु, त्यसको ब्याज सहित फर्काउनु, अथवा सेयर होल्डरको रूपमा चाहिँ ब्याङ्कका सेयर होल्डरहरूलाई डिभिडेन्ड बोनसको मार्फतबाट चाहिँ नि नाफा दिनु, विभिन्न किसिमको ब्याङ्कका कामहरू हुन्छन्। अब ब्याङ्कमा चाहिँ कर्जा माग्न आउनुभयो भन्दैमा सबैलाई जसले प्रक्रिया पुर्याउनु भएको छैन, डकुमेन्ट पुर्याउनु भएको छैन, कर्जाको लागि चाहिने कागजातहरू, अडिट रिपोर्टका कुराहरू हुन्छन्, कर शुल्क प्रमाणपत्रका कुराहरू हुन्छन्, स्किमका कुराहरू हुन्छन्, कोल्याट्रलका कुराहरू हुन्छन्, त्यो पुरा गरेर आउने कर्जा ग्राहकहरूलाई चाहिँ सबैलाई हो कृषि विकास ब्याङ्क। अब त्यो पुरा गर्न नसक्ने मानिसहरूलाई, व्यवसायीहरूलाई, कृषकहरूलाई चाहिँ त्यो पुऱ्याएर आउनुहोस् भन्ने हाम्रो आग्रह हो।
कृषि विकास बैंक मुख्य कार्यालयको कृषि कर्जा विभागीय प्रमुख बाबुकाजी थापासँग हामीले कुराकानी गरिरहेका छौं र तपाईँले कृषि कर्जाका लागि केही प्रक्रिया र मापदण्ड पुर्याउनु आवश्यक छ भन्नुभयो, भनेपछि प्रक्रिया के हो, मापदण्ड के हो?
म उदाहरण सहित भन्छु। एकजना कुनै कृषकले मानिलियो तरकारी खेती गर्न खोज्नुभयो भने अब उहाँले सुरुमा के गर्नु पर्यो भने एक करोड बराबरको पुँजीमा एउटा तरकारी फार्म स्थापना गर्ने उहाँको इच्छा भयो भने त उहाँले प्रक्रिया के त अब ब्याङ्कलाई उहाँले सुरुमा आफ्नो फर्म या कम्पनी दर्ता गर्न पर्यो। कम्पनी भएदेखि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्नु पर्यो। फर्म भएदेखि तपाईँको चाहिँ स्थानीय निकायमा वडामा गाउँपालिका अथवा नगरपालिका महानगरपालिकाको वडामा गएर फर्म कम्पनी दर्ता गर्नु पर्यो, नम्बर एक। नम्बर दुई, तपाईँले के गर्ने हो, तरकारी खेती त गर्ने भन्नुभयो, कसरी कसरी गर्ने, त्यसको प्राविधिक पक्ष के, बजार पक्ष के, होइन अब म्यानेजमेन्ट पक्ष के, कोल्याट्रलको पक्षहरू के हुन्छ, कच्चा पदार्थका कुराहरू के हुन्छन्, कहाँबाट ल्याउनुहुन्छ, कतिमा बेच्नुहुन्छ, कति नाफा गर्नुहुन्छ, कति कामदार लगाउनुहुन्छ, कहाँ बेच्नुहुन्छ, यो आदि इत्यादि समेटेकोलाई हामी बिजनेस प्लान भन्ने गर्छौँ, स्किम भन्ने गर्छौँ। त्यो स्किम बनाउनु पर्यो, एउटा फर्म या कम्पनी दर्ता गर्नु पर्यो, अर्को स्किम बनाउनु पर्यो। अनि ब्याङ्कको लागि त जहिले पनि कर्जा त चाहिँ नेपालको केसमा त कोल्याट्रल धितो लिएर दिने गरिन्छ, घर वा जग्गाको लालपूर्जाहरू होला, चार किल्ला प्रमाणपत्रहरू होलान्, अब बाँकी रहे त्यो फोटो, नागरिकता कुराहरू, तपसिलका कुरा भए, यति कागजातहरू पुर्याएर तपाईँ चाहिँ ब्याङ्कमा जानुभयो भने प्रक्रिया चाहिँ अब कम्प्लिट भयो। सम्पूर्ण कागजात पुर्याएर ब्याङ्कमा तपाईँले दिनुभयो भने प्रदान प्रदायकरणलाई धेरै ढिलो पनि हुँदैन, सहज हुन्छ, सजिलो हुन्छ, पटक पटक डकुमेन्ट पुर्याउन जाँदाखेरि धेरै दिन लाग्यो भन्ने खालको गुनासोहरू पनि जनताबाट आउँछ। प्रक्रिया त्यो भयो। अब ब्याज दरका कुराहरू मैले भनिहालेँ। हाम्रो ब्याङ्कको केसमा भन्ने हो भने चाहिँ 9% छ कृषिमा, 9% कर्जामध्ये 5% नेपाल सरकारको चाहिँ व्यवस्था सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत जनताले 4% मात्र बुझाउने हो। मासिक रूपमा कर्जा ब्याज बुझाउने किस्ता कर्जा किस्ता चाहिँ हाम्रो ग्राहकको अनुकूलले 3 महिना 6 महिना वर्षको किस्ता राखिदिन्छ। नर्मली धेरै प्रक्रियाहरू झन्झटिलो छैन, यिनै हुन् मेन प्रक्रियाहरू कुरा गर्ने हो भने।
धितो चाहिँ नहुनेहरू पनि हुन सक्छन्, त्यसै गरी व्यक्तिगत रूपमा जान्छु भन्ने चाहना राख्नेहरू पनि हुनुहुन्छ। अब उहाँहरूको लागि चाहिँ कस्तो व्यवस्था छ अथवा कसरी कर्जा प्रवाह गर्न सकिन्छ, के छ मापदण्ड?
यहाँले सान्दर्भिक प्रश्न उठाउनु भयो। अब फर्म कम्पनी हुनु भनेको अलिकति ठुला उद्योग व्यवसायिक कृषकहरूको कुरा भयो। नर्मली 10 लाख भन्दा माथिको कर्जा लिने मानिसहरूलाई चाहिँ फर्म कम्पनी दर्ता भएको हुनुपर्छ। 10 लाखभन्दा मुनिलाई व्यक्तिगत प्यान लिएर व्यक्तिगत रूपमा कर्जा दिन पनि सकिन्छ। 10 लाख मुनिका केसमा मैले भनिरहेको छु, 10 लाख मुनिको एउटा मानिलिउँ एउटा टनेलमा गोलीबाडा खेती गर्छु भन्नुभएको छ भने उहाँलाई फर्म कम्पनीमा जान त नपर्ला, एउटा प्यान व्यक्तिगत प्यान लिएर लगानी गर्न सक्छौँ। अब रह्यो कुरो कोल्याट्रलको, भिजो छैन तर एउटा टनेलमा गोलीबाडा खेती गर्न चाहनुहुन्छ कुनै युवा युवतीले भने नर्मली के छ भने यो नेपाल सरकारले अहिले सहुलियतमूलक कर्जा कार्यक्रम ल्याएको छ, त्यसमा 9 शीर्षकहरू छन् जसको यो मुलुकमा एउटा ब्याङ्कलाई दिने भितो छैन, आफ्नो नाउँमा छैन, श्रीमती होइन परिवारको नाउँमा छैन, बुवा आमाको नाउँमा छैन, अथवा भए पनि उहाँहरूले ब्याङ्कमा भितो राख्न भनेर भितो दिन सक्नुहुन्न मान्नुहुन्न भने त्यस्ता मान्छेहरूको लागि चाहिँ मैले ठ्याक्कै भन्न सकिनँ, तर भितो नै नभएका मान्छेहरूले पनि हात बाँधेर नबसौँ भनेर धितो नभएको सो घोषणा गर्न पर्यो। यो मुलुकमा जनतामा धितो छैन भनेर सो घोषणा एउटा गर्नु पर्यो, अनि एउटा व्यक्तिगत जमानीको आधारमा त्यही टनेलले गोलीबाडा खेती गर्ने जुन परियोजना हो त्यो परियोजनालाई नै धितो मानेर 10 लाख मुनिको कर्जा पनि हामी दिन सक्छौँ, धितै चाहिन्छ भन्ने चाहिँ छैन। तर यसमा कोटा छन्, नेपाल सरकारको एउटा कार्यक्रम छ, राष्ट्र ब्याङ्कले एउटा कोटा तोकेका छ, कुनै पनि वाणिज्य ब्याङ्कले कम्तीमा चाहिँ 500 वा प्रति शाखा 10 चाहिँ यहाँले भन्नुभएको जस्तै भित्र नभएका 10 लाख मुनिका कर्जा कृषिको केसमा महिला उद्यमशीलताको केसमा 15 लाखसम्म कर्जा दिने कार्यक्रम ल्याएको छ। अब मैले सबैलाई यो रेडियो कार्यक्रम मार्फत सबै बिना भित्र कर्जा दिन सकिन्छ भनेर भनौँ भने यहाँ कोटा पनि लगाएको छ, जस्तै 500 कर्जा यस्तो खालको दियो भने ब्याङ्कले चाहिँ नि छुट्टी पाउँछ। त्यसो भए हुनाले अब ठ्याक्क मैले एग्रेसिभली सबैले सहुलियतपूर्ण कर्जा पाउँछन् भनेर भन्न चाहिँ सकिँदैन। कार्यक्रम चाहिँ नि छ, बिना धितो पनि लगानी गर्न सकिन्छ, अहिले नै यति नै भनौँ।
हो, जस्तो अब धितोको कुरा पनि तपाईँले बुझाउनु भयो, त्यस्तै गरी प्राविधिक पक्षहरू, मापदण्डका पक्षहरू र प्रक्रियाबारे पनि बुझाउनु भयो। अब उमेर समूहलाई चाहिँ वर्गीकरण गरिएको हुन्छ कि हुँदैन यस्तो कारोबार गर्दा अथवा यसरी चाहिँ कृषि कर्जा लिँदाखेरि?
अब यस्तो छ, उमेरको कुरा त त्यस्तो ठ्याक्कै यति वर्षभन्दा कमकोलाई यति वर्षभन्दा बढीकोलाई कर्जा दिने भन्ने चाहिँ नि उमेर चाहिँ नि तोकिएको छैन। नर्मल्ली 18 वर्षभन्दा माथि 40 वर्षभन्दा, अब यो सहुलियतपूर्ण कर्जाको कुरा गर्दैछु है, सहुलियतपूर्ण कर्जामा चाहिँ शिक्षित युवाहरूलाई जसले सर्टिफिकेट राखेर भित्र छैन तर सर्टिफिकेट राखेर कर्जा लिन्छु भन्नुहुन्छ भने उनीहरूलाई चाहिँ फेरि 40 वर्ष उमेर ननआएको भनेको छ। अब दलित महिला पुरुष हुनुहुन्छ, दलित व्यवसाय समुदाय व्यवसाय कर्जा लिन्छु भन्नुहुन्छ भने उहाँलाई चाहिँ फेरि 18 वर्ष पुरा भएको हुनुपर्छ। अनि त्यसै गरेर तपाईँको चाहिँ उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा भन्छ क्या, माध्यमिक शिक्षा पास गरे भन्दा माथि पास गरेको त्यस्तो युवाहरूले चाहिँ नि भनौँ न अब स्वदेशको अथवा विदेशको कुनै कलेजबाट विश्वविद्यालयबाट चाहिँ म चाहिँ यो उच्च र प्राविधिक शिक्षाको कर्जा लिन्छु भन्यो भने फेरि 25 वर्ष उमेर ननआएको हुनुपर्छ। यो सहुलियतपूर्ण कर्जा जो बिना भित्र प्रदान गर्ने नेपाल सरकारको कोटा अन्तर्गतको छ, यसमा चाहिँ क्याटेगोरी अनुसार उमेर चाहिँ तोकिया छ। तर अब धितो दिएर एउटा व्यावसायिक रूपमा खेतीपाती गर्छु भन्ने मान्छेहरूलाई उमेरको हत्या तोकिएको छैन।
भनेपछि अब यस्तैमा पनि शहरी क्षेत्र अथवा सुविधा उन्मुख क्षेत्र र ग्रामीण क्षेत्रको पनि चर्चा गरिन्छ। अब गाउँमा बस्नेहरूले पाउने मापदण्ड अथवा शहर नजिक बस्नेले पाउने मापदण्ड र शहरभित्र बस्नेहरूले पाउने मापदण्डहरू तोकिएका छन् कि छैनन्?
नर्मली कर्जा पाउनको लागि शहरको मान्छेले यो यो डकुमेन्ट पेश गर्ने, यो प्रक्रिया पूरा गर्ने, गाउँकोले यो प्रक्रिया पूरा गर्ने भनेर त्यसरी छुट्याइएको छैन। तर अब शहरमा बस्ने निश्चित पनि पढे लेखेका मान्छेहरू हुनुभएको हुनाले अलिकति छिटो चाहिँ कर्जा प्राप्त गर्ने अवस्था चाहिँ छिटो छरिएको चाहिँ होला। गाउँघरमा बस्ने दाजुभाइ दिदीबहिनीहरूले अलिकति बिजनेस प्लान बनाउने कुरा, फर्म कम्पनी दर्ता गर्ने कुरा अथवा समूहमा आउने कुरामा अलिकति ढिला सुस्ति हुन सक्ला। मापदण्ड नै गाउँका लागि एउटा, शहरको लागि एउटा भन्ने चाहिँ छैन भन्छु म। हजुर,
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी कृषि विकास बैंक मुख्य कार्यालयको कृषि कर्जा विभागीय प्रमुख बाबुकाजी थापासँग कृषि कर्जाको विषयमा कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी कृषि विकास बैंक मुख्य कार्यालयको कृषि कर्जा विभागीय प्रमुख बाबुकाजी थापासँग कृषि कर्जाका विषयमा कुराकानी गरिरहेका छौं। कोरोना महामारीकै बीचमा सरकारले आर्थिक क्रियाकलापहरूलाई पनि अगाडि बढाएको छ। यो बेला विदेशबाट फर्किएका या भारतबाट फर्केर देशभित्रै केही गर्छु भनेर चाहना राख्नेहरू तर लगानी जुटाउन नसकेकाहरूले प्रक्रियागत रूपमा शुरूमा चाहिँ के गर्ने त, यसै विषयमा जानकारी दिँदै हुनुहुन्छ बाबुकाजी थापा।
यहाँले विदेशबाट फर्किएका युवाहरूको लागि भन्नुभयो होला विशेष गरी होइन, अहिलेको यो कोभिडको महामारीमा चाहिने अब डाटा हेऱ्यो भने, अनुमान हेऱ्यो भने झन्डै 10 लाख युवाहरू युवा युवतीहरू विदेशबाट फर्किनुहुन्छ होला भन्ने अनुमान गरिएको हो र त्यो अनुसार फर्किने क्रम अझै जारी नै छ। उहाँहरूका लागि भनेर नेपाल सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवा परिणाम कर्जा भन्ने व्यवस्था नै गरेको छ। तर मैले अघि भने नि यो लिमिटेड सिट छ, यस्ता खालका कर्जाहरू जो धितो बिना युवा भारतमा या खाडीमा काम गर्नुभएको छ उहाँसँग धितो नै छ भन्ने ग्यारेन्टी छैन नि त, कतिसँग धितो छैन होला। भित्र नभएका युवा युवतीहरूको लागि चाहिँ मैले अघि नै भने एउटा ब्याङ्कको लागि कम्तीमा 500 अथवा प्रति शाखा 10 लगानी गर्नै पर्ने भन्ने अनिवार्यता छ। त्योभन्दा बढी लगानी गर्नलाई छुट छ, ब्याङ्कले गर्न सक्छ नसक्ने चाहिँ होइन। तर सरकारले चाहिँ 500 एउटा ब्याङ्क वाणिज्य ब्याङ्कले 500 यस्ता खालका कर्जा लगानी गरे हुन्छ भन्या हुनाले अब ब्याङ्कहरूले कति एग्रेसिभली यसरी विदेशबाट फर्किएका युवा युवतीलाई लगानी गर्लान् नगर्लान् म ठ्याक्कै भन्न चाहिँ सक्दिनँ। त्यहाँ एउटा लिमिटेसन छ, सीमा छ। तर हाम्रो ब्याङ्क कृषि विकास ब्याङ्कको केसमा भन्नुहुन्छ भने विदेशबाट फर्किएका युवा युवतीलाई सम्भव भएसम्म कोटाभित्र अब यो बिना धितो दिने 10 लाख मुनि बिना धितो कर्जा दिने कुरा त छँदैछ। त्यो बाहेक हामी उहाँहरूलाई एकदमै स्वागत चाहिँ किन गर्छौँ भने युवाहरू भनेको केही न केही विदेशमा फर्किएको 2-4 पैसा पनि साथमा हुन्छ, उहाँसँग इमान्दारिता हुन्छ, उहाँहरूसँग लगनशीलता हुन्छ, उहाँहरूसँग के अरे काम गर्ने एकदमै कमिटमेन्ट हुन्छ हुन्छ। अब उहाँहरूसँग चाहिँ अलिकति एउटा प्रविधिसँग भिजेको पनि हुन्छ। यो डिजिटल ब्याङ्किङको कुराहरू अहिले कृषि विकास ब्याङ्क चाहिँ किसान क्रेडिट कार्ड वितरण गर्ने क्रममा छ, किसान एप वितरण गर्ने क्रममा छ। अहिले सबै कुराहरू कृषि विकास ब्याङ्कको आफ्नै मोबाइलबाट चाहिँ सबै ट्रान्जेक्सनहरू नर्मल्ली गर्न सकिन्छ। यस्तो अवस्थामा त झन् विदेशबाट फर्किएका युवा युवतीहरूलाई म भित्र नभएकाहरूलाई लिमिटेड सिटका लागि आउन स्वागत गर्छु। जोसँग भित्र छ कोलेट्रल ल्याउनुहोस्, कोलेट्रलको ल्याउनुहोस्, त्यस पछाडि स्किमहरू बनाउनुहोस्, फर्म कम्पनी दर्ता गर्नुहोस् र कृषि विकास ब्याङ्कको शाखामा सम्पर्क गर्नुहोस्। हामी तपाईँलाई सानो कर्जा चाहिएको भए सानो सानो कृषिको कुराहरू होला, फलफुल होला, तरकारी होला, कुखुरा होला, हाँस होला, गाई पालन गर्नु होला, भैँसी होला, होइन तरकारीहरू होला अथवा चाहिँ उच्च मूल्यका वस्तुहरूको उत्पादन होला, प्रोसेसिङ होला तपाईँको चाहिने आउनुहोस् भनेर हामी चाहिँ स्वागतै गर्छौँ। हामीसँग अब ब्याज दर सस्तो ब्याज दर एउटा त्यो भयो, छिटो छरिएको हामी काम गराउँला र यो देशको मुहार हसिलो पार्ने युवा युवती नै हुन् यिनै विदेशबाट फर्किएको चाहिँ राजुभाइ दिदी बहिनी हुन्। त्यस कारणले उहाँलाई चाहिँ म कृषि विकास ब्याङ्कमा हार्दिक स्वागत गर्न चाहन्छु।
भनेको नजिकको ब्याङ्कहरूको शाखाहरूले चाहिँ ऋण लिन चाहनेलाई सहयोग गर्नुहुन्छ अथवा सहयोग गर्छन् ती शाखाहरूले?
एकदम कृषि विकास ब्याङ्कको शाखा त्यही कामका लागि नै खडा भएको हो। सुरुमा कुरै गर्ने हो भने 24 सालमा गाउँ गाउँमा चाहिने शाखा स्थापना भएका अहिले हामीसँग झन्डै 280 शाखा छन्। कृषि विकास ब्याङ्क र अरू ब्याङ्कको अलिकति फरक चाहिँ फेरि म यहाँनिर हजुरको यो सञ्चार माध्यमबाट भनी पनि हालौँ। कृषि विकास ब्याङ्कका म्यानेजरहरूलाई एउटा सर्टेन सीमासम्म कर्जा चाहिँ हाम्रो गाउँबाटै उहाँहरूलाई नै स्वीकृत गर्ने अधिकार छ, जुन अधिकांश ब्याङ्कहरूमा छैन। मानिलिउँ एउटा कृषकले 50 लाख रुपियाँ कर्जा माग्नु भयो, भनौँ न अब यो कालीकोटको चाहिँ किसानले माग्नु भयो भने अन्य अन्य ब्याङ्कमा चाहिँ के छ भने त्यो 50 लाखको फाइल काठमाडौँ केन्द्रीय कार्यालयमा अथवा क्षेत्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ भने हाम्रो कालीपुरको म्यानेजरले नै 50 लाख रुपियाँ त्यहीँको म्यानेजरले स्वीकृत गर्न सक्छ। यो अवस्थामा त झन् हामी झन् छिटो छरित हुन्छ होला भन्ने ठान्छु। तर मैले फेरि दोहोऱ्याएर भने ब्याङ्क भन्ने बित्तिकै कर्जा पाइहालिन्छ दिनै पर्छ भन्ने बाध्यात्मक भन्नुभन्दा पनि प्रक्रिया पुर्याएर युवा युवती दाजुभाइ दिदीबहिनीहरू जानुहोस्, हाम्रो ब्याङ्कहरू गाउँ गाउँमा छन्, यहाँहरूलाई सहयोग गर्छन्।
भनेको यो प्रक्रिया पुर्याउनका लागि जहाँनिर चाहिँ युवाहरू हुनुहुन्छ उहाँहरू आफू बस्दै आएको पालिकाको सहयोग चाहिँ के आवश्यक पर्छ त? नजिकको पालिकाले के सहयोग गर्न सक्छ?
अब ब्याङ्कमा आउनु भएको छ, कतिले त्यो स्किम बनाउन सक्नु भएको छैन, कतिको पूर्वाधारै त्यो ठाउँमा छैन, कतिलाई यो उद्यमशीलताको सम्बन्धीको तालिमै छैन, कतिलाई त्यो कहाँ लगेर बेच्नेको टुङ्गो छैन। यहाँनिर चाहिँ अब स्थानीय निकायले गर्न सक्ने के हो भने आफ्नो क्षेत्रमा रहेका यो सम्भावित युवा व्यवसायीहरू, सम्भावित कृषिका चाहिने कृषकहरूलाई कसरी चाहिने ब्याङ्कका लागि कागज पत्र पुर्याउनुपर्छ, प्रक्रियाहरू के रहेछ, स्किम प्रपोजलहरू कसरी बनाउने रहेछ, उत्पादन गरेको चाहिने वस्तुहरू बेच्ने ठाउँ कहाँ रहेछ, कसरी बेच्न सकिने रहेछ, जस्ता कुराहरूको चाहिने एउटा तालिम भनौँ अथवा चाहिने वर्कसप सेमिनारहरू स्थानीय स्तरमा चाहिने नगरपालिकाले बनाइदिने अथवा सानोतिनो सिँचाइका कार्यक्रमहरू गरिदिने, सानोसाना कृषि सडकहरू बनाइदिने अथवा दुधको चाहिने सङ्कलन केन्द्रहरू बनाइदिने, त्यहाँ बनाउन सहयोग गर्ने अथवा ठाउँ ठाउँमा कोल्ड स्टोरेजहरू बनाइदिने, यो कृषिमा अनुदान दिनुभन्दा पनि सरकारी निकायले चाहिने त्यो पूर्वाधार विकासहरू गरिदिने हो। क्या अनुदान भन्ने कुरा केही मान्छेले पाउलन् सबै मान्छेले पाउँदा पनि पाउँदैनन्, यो अन्याय पनि हुन्छ। ती सानो सयमा सय मान्छेलाई चाहिँ अनुदान दिन सक्नु पर्यो होइन भने यो अनुदान कुरा पनि त्यति राम्रो चाहिँ होइन। बरु अनुदानको सट्टामा चाहिँ नि कृषिको व्यवसायीकरणका लागि, आधुनिकीकरणका लागि होइन त्यो पूर्वाधार विकासहरू गरिदिने, सिँचाइ, सडक, मल, बिउ, कीटनाशक औषधिहरू, प्रविधिहरू भनेको ठाउँमा अब मैले अघि भने बिजनेस प्लान बनाउने कुराहरू होलान्, उद्यमशीलताको कुराहरू होलान्, बजार सम्बन्धी जानकारीको कुरा, त्यस्तो काममा चाहिँ स्थानीय निकायले गरिदियो भने बल्ल चाहिँ अलिकति सही काम हुन्छ जस्तो लाग्छ है मलाई यो कृषिको क्षेत्रमा।
कृषि विकास बैङ्क मुख्य कार्यालयको कृषि कर्जा विभागीय प्रमुख बाबुकाजी थापा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र हामीले कृषि कर्जा र बैङ्क तथा वित्तीय संस्थाहरूले दिने कर्जाका विषयमा कुराकानी जोडिरहेका छौं। र अब योग्यताको विषय, शैक्षिक विषय, त्यसै गरी सामूहिक लगानीको विषय, त्यसै गरी पालिकाले गर्ने सहयोगको विषयलाई हामीले जोड्यौं। अब के छ त अहिलेसम्मको अनुभवमा हेर्दाखेरि कृषि कर्जा अथवा अनुदानमा प्राप्त हुने कर्जाको चाहिँ जोखिम के छ?
यस्तो छ, अब कसरी कुरा गरौँ, अब एउटा म ब्याङ्कको एउटा जिम्मेवार अधिकृतको हिसाबले बोल्न पनि गाह्रो, तर अनुदानका कर्जाहरू अधिकांश कर्जाहरू चाहिने तपाईँको दुरुपयोगै भयो हेर्नुहोस्। प्रोजेक्ट कसरी अनुदान पार्ने भन्ने टाइपबाट चाहिने मोटिभ नै त्यस्तो, सुरुमै कसरी अनुदान पार्ने, कस्तो प्रपोजल चाहिने बनाउने, अनि चाहिने गोठहरू कस्तो बनाउने, ऊ के गर्ने, अनि क्याल्कुल पारेर चाहिने कर्जा लिने र केही समयपछि जाँदाखेरिमा त्यो प्रोजेक्टहरू नहुने, यस्तो खालको चाहिने अनुदानमा चाहिँ तपाईँको दुरुपयोग भएको धेरै ठाउँमा त्यो पाइएको छ, गुनासोहरू पनि आएको छ। त्यस कारणले यो अनुदान भन्दा पनि मैले अघि पनि जोडेँ, यो नेपाल सरकारले चाहिने पूर्वाधार विकासतिर जाँदा राम्रो हुन्छ। अनुदान चाहिँमा जानलाई अब सबैको त्यस्तो एक्सेस पनि हुँदैन, सबैले अनुदान पाउने अवस्था पनि हुँदैन। म त फेरि के भन्छु भने नेपाल सरकारको एउटा राज्यले कर उठाएर ल्याएको पैसाबाट कसैलाई अनुदान दिइन्छ भने 10-10 करोड 5-5 करोड अनुदान तपाईँको व्यवसायीहरूले कसै कसैले पाएका छन्। म त के भन्छु भने उहाँले उत्पादन गरेको चल्ला, उहाँले उत्पादन गरेको मासु, उहाँले उत्पादन गरेको दुध वा अन्डा अथवा तरकारी अथवा फलफुल अनुदान नपाउने कृषकको भन्दा सस्तो हुनु पऱ्यो नि त। कि चाहिँ सरकारी अनुदान लिने उत्पादनमा चाहिने सबैले अनुदान पाउनेको पनि उही धाउ, नपाउनेको पनि उही धाउ भएको अवस्था हो भने त यो त व्यक्ति मोटाउने जस्तो मात्रै देखिन्छ सरस्वती हेर्दाखेरिमा। त्यस कारणले अनुदान भन्दा पनि तपाईँको यो अलिकति पूर्वाधार विकासमा चाहिँ जानुपर्छ होला भन्ने लाग्छ है मलाई।
तपाईँले चाहिँ कर्जाको अथवा अनुदानको रकमको चाहिँ दुरुपयोग भयो, जोखिम छ भन्दै गर्दाखेरि कागज पत्र पुग्दा पुग्दै पनि ऋण पाइएन भन्ने गुनासाहरू पनि सुनिन्छ, अब कसो गर्ने त?
अब यहाँनिर यहाँले सुन्नु भएको प्रश्न पनि केही हदसम्म चाहिँ ठिक हो। अब कागज पत्र पनि थियो, प्रक्रिया पनि थियो, सबै थोक हुँदा पनि ब्याङ्कले लोन दिएन भन्ने कुराहरू चाहिँ आउँछ। फेरि कहिले चाहिँ कतै त्यो हुन्छ पनि, यसका पनि पछाडि कारणहरू छन् नि त। ब्याङ्कले पनि यो गर्छ, यति कर्जा लगानी गर्ने, यो शीर्षकमा यति लगानी गर्ने, यो क्षेत्रमा भनौँ न फलफुलमा यति गर्ने, तरकारीमा यति गर्ने, ब्याङ्कको पनि त आफ्नो निक्षेपको आधारमा आफूसँग भएको स्रोतको आधारमा टार्गेटहरू राखेका हुन्छ। अनि कहिलेकाहीँ त्यो टार्गेटहरू पुगिसकेका सकेको अवस्था हुन्छ एउटा कुरा, एउटा त्यो कारणले पनि सबैलाई दिन सकिँदैन। अर्को कुरा ब्याङ्क कृषि विकास ब्याङ्कको केसमा चाहिँ कहिलेकाहीँ के छ भने हामी कहाँ कृषिका चाहिने कर्मचारीहरू पनि हुनुहुन्छ कि 470-472 कर्मचारी कृषिका छन् र कतिपय ग्राहकले ल्याउनु भएको प्रपोजलहरू त्यो त्यो ठाउँमा त्यो विषयको लागि चाहिँ त्यति प्राविधिक रूपमा चाहिँ सफल नभएको इतिहासहरू भएको हुनाले अहिलेलाई तपाईँले यो प्रोजेक्टमा चाहिँ लगानी नगर्ने हो कि भनेर ब्याङ्कले आफै सल्लाह दिन सक्ने खालको खुबी भएको ब्याङ्क हुनाले हामीले चाहिने यो क्षेत्रमा अहिले लगानी गर्न सकिन्न भनेर पनि भनिएको हुन्छ कतिपय ठाउँमा। कतिपय ठाउँमा प्रक्रिया पुग्यो भनेर किसानले चाहिँ मैले प्रक्रिया पुर्याएको छु भने तर ब्याङ्कको साइडबाट हेर्दा प्रक्रिया पुरा भएको हुन्न। यी विविध कारणबाट चाहिँ तपाईँको सबैले कर्जा पाउँछन् 100 मा 100 भन्ने कुरामा चाहिँ सही नै के हदसम्म सही कुरा नै हो यो।
भनेको ब्याङ्कहरूले पनि जोखिम हुने भन्दै ऋण दिन आनाकानी गर्दै आएकोसम्म पनि सुनिन्छ।
अनि यस्तो छ नि त, जोखिमलाई त हामीले नजरअन्दाज गर्न त मिल्दैन नि त। जोखिम छ भन्दा भन्दै जोखिम छ भनेर ब्याङ्कले बुझ्दा बुझ्दै लगानी गरेन भने त्यसलाई पैसा दिएन भन्न चाहिँ भएन। फेरि विभिन्न किसिमका जोखिम हुन्छन् कि, क्रेडिट रिस्कहरू हुन्छ, मार्केट रिस्कहरू हुन्छ, तपाईँको चाहिँ नि अब जनताको निक्षेप हो त्यो, भनेको जनताको निक्षेप जिम्मा लिएर बसेको पैसा जोखिम हुने ठाउँमा गर्दैन नि त। त्यस कारणले जस्तै अब त्यो जोखिम देख्दा देख्दै लगानी गरेको छैन भने त्यसलाई जानी जानी चाहिँ तपाईँको लगानी भएन भन्न पनि मिलेन। त्यस कारणले जोखिम नभएको क्षेत्र त कुनै पनि छैन, तर हाम्रो त्यसमा चाहिँ त्यसरी नै फर्काउने जोखिम देखियो भनेर फर्काउने टाइपको अवस्था चाहिँ छैन। हामीले लगभग सबै कृषकहरूले आउनुभएको कृषकहरूलाई कर्जा दिएकै अवस्था छ।
ऋण लिनेहरूले साभा र ब्याज कसरी भुक्तानी गर्ने छोटोमा?
नर्मली के छ भने कर्जा दुई प्रकारको हुन्छ नर्मल्ली भन्ने हो भने, एउटा चाहिँ नि किस्त घटाउँदै जाने खालको कर्जा जसलाई हामी टर्म लोन पनि भन्छौँ, एउटा हुन्छ ओडी टाइपको कर्जा, वर्किङ क्यापिटल टाइपको कर्जा, चालु पुँजी टाइपको कर्जा। एउटा किस्त घटाउँदै कर्जालाई घटाउँदै जाने, एउटा चाहिँ नि टोटल अमाउन्ट प्रयोग गरिराख्ने गरिराख्ने हरेक वर्षको अन्तमा फेरि रिन्यू गर्ने अनि फेरि अर्को वर्ष चलाउने, यो टाइपको दुई किसिमको कर्जा हुन्छ। अब तपाईँ किस्तावाला कर्जा भनेको कस्तो हुन्छ भने अलिकति थाय प्रकृतिको, जस्तै गोठ बनाउन, भैँसी किन्न, कुनै मिल मेसिनरी किन्नलाई हामी टर्म लोन दिने गर्छौँ, त्यस्तो कर्जा चाहिँ किस्त घटाउँदै जानुपर्छ। तपाईँको अनुकूल ग्राहक र ब्याङ्क बसेर 3-3 महिनाको किस्त राख्ने या 6 महिनाको राख्ने या वर्षको राख्ने, त्यो दुईवटा क्यास फ्लोको आधारमा आम्दानी हुने महिनाको आधारमा तपाईँले किस्त राख्न सक्नुहुन्छ। रह्यो कुरा अब चालु पुँजी प्रकृतिको कर्जा, त तपाईँ प्रयोग भयो भने ब्याज लाग्छ, प्रयोग नभए बसिराख्छ खातामा, हरेक टर्न ओभर गरिराख्न सक्नुहुन्छ र तपाईँले रिन्यू गर्न सक्नुहुन्छ। यसरी जाने दुई किसिमका कर्जा हुन्छन् र अब हाम्रो केसमा चाहिँ ब्याज चाहिँ मासिक मन्थली आउनुपर्छ। हामी दुवै प्रकारका किस्ता घट्ने र किस्ता घटाउन नपर्ने दुई किसिमकै कर्जाहरू हामी लगानी गर्छौँ।
भनेको यसरी बुझौँ, मैले 3 महिनामा होइन एकैपटक तिर्छु भन्न पनि मिल्छ?
मिल्छ, मिल्नलाई एक वर्ष वार्षिक किस्त राखिदिनु भन्न पनि मिल्छ। तर ब्याङ्कले जहिले पनि के सल्लाह दिन्छ भने यो ब्याज भन्ने कुरा, ब्याङ्कको सामा तिर्ने भन्ने कुरा एकैचोटि लास्टमा गर्दाखेरिमा तपाईँको अलिकति प्रेसर पर्न सक्छ कृषकलाई। त्यस कारणले हामीले यो कहिलेकाहीँ कुरा आउँछ कि यो बजारमा, वित्तीय बजारमा कृषि विकास ब्याङ्कको ब्याज चाहिँ मासिक रूपमा तिर्नुपर्ने भन्ने छ। मासिक रूपमा हामीले मासिक रूपमा राख्नुको पनि कारण छ, किनभने ब्याङ्कमा महिना महिनामा चाहिँ ब्याज जोगाउनु पर्छ भनेपछि दुई चारवटा काउलीका बढी किसानले लगाउलान् अथवा भनौँ न दुई चारवटा कुखुरा बढी पाल्लान् परिसरबारी खेती गर्लान् अथवा तपाईँको आफ्नो खर्च कम गर्लान् दुई कप चिया कम खालान् घरायसी खर्च कम गर्लान् फजुल खर्च कम गर्लान् भनेर उहाँको सेभिङ गर्ने बानी बढाउनको लागि पनि तपाईँको चाहिँ कृषि विकास ब्याङ्कले मासिक ब्याजको अवधारणा ल्याएको हो। त्यसरी नै हामी के भन्छौँ भने सामाको केसमा पनि छ महिना तिन महिना वर्ष दिनको राख्नुभयो भने यहाँहरूलाई नै सजिलो हो, राख्छु वार्षिक राख्छु भन्नुभयो भने समस्या छैन, ब्याङ्कले राख्न सक्छ दिन सक्छ हुन्छ। त्यो
समय अवधिको चाहिँ अन्तरले चाहिँ ब्याज अनुदानमा फरक पर्छ कि पर्दैन त?
यो ब्याज अनुदानको जति पनि कर्जा छ यो नेपाल सरकारले पाँच वर्षलाई दिनु भनेको छ, पाँच वर्षभित्रमा यो सबै कर्जा चुक्ता भइसक्नुपर्छ। इनकेस पाँच वर्षभित्र ग्राहकले चुक्ता गर्न सक्नु भएन, मानिलिउँ अब यो पाँच पर्सेन्टको ब्याज अनुदानको कर्जा कृषि विकास ब्याङ्कबाट कसैले एक करोडको कर्जा लिनुभयो, ब्याङ्कले नौ पर्सेन्ट चार्ज गर्ने हो, पाँच पर्सेन्ट सरकारले तिर्दिन्छ, जनताले चार पर्सेन्ट तिर्ने हो, यो कर्जा हामी पाँच वर्षलाई दिन्छौँ, पाँच वर्षभित्र उहाँले पुरै चुक्ता गरिसक्नुपर्ने नियम हो, चुक्ता गर्न सक्नु भएन भने पनि केही छैन, अनुदान चाहिँ पाउनुहुन्न, अनुदान छुट्छ र ब्याङ्कको उयो नर्मल ब्याङ्क रेटमा फेरि सुरु हुन्छ छैटौँ वर्षदेखि। त्यसो भए हुनाले यसलाई सरस्वती हेर्दाखेरि अनुदानका कर्जाहरू पाँच वर्षभित्र तिर्ने हो, अन्य कर्जाहरू चाहिँ कर्जाको प्रकृति अनुसार चियाको भए हामी सात वर्षको राखौँला होइन, अब कोल्ड स्टोरेज भयो त्यही अनुसारको होला, फलफुलको भयो तिन वर्ष चार वर्षको होला, किवी खेतीको भयो पाँच वर्ष होला, यसरी चाहिँ तपाईँको कर्जा तिर्ने भुक्तानी अवधिहरू राख्ने गरिन्छ ब्याङ्कमा साधारणतया।
लगानीबाट चाहिँ आय आर्जन भयो आमदानी भयो भने पाँचै वर्षमा तिर्नुपर्छ भन्ने छैन, त्योभन्दा अगाडि पनि तिर्न सक्ने प्रावधान छ?
एकदम एकदम, पैसा भयो घरमा आफ्नोसँग पैसा भयो ब्याङ्कको ब्याज किन तिर्ने भनेर पहिले तिर्छु भने पनि पाउनुहुन्छ। कतिपय ब्याङ्कहरूले अब प्री पेमेन्ट चार्ज भनेर थोरै एउटा दिएको समयको लागि चाहिँ दिएको पर्छ पहिल्यै तिर्यो भनेर अलिकति थोरै केही चार्ज गर्न सक्छन्, त्यो पनि अब सुरुको एक दुई वर्षको भित्रै तिर्यो भने मात्र पछि तिर्यो भने त्यो पनि पर्दैन, यो व्यवस्था छ, पहिला तिर्न पनि सकिन्छ।
हामीसँग आजको कुराकानीमा कृषि विकास बैंक मुख्य कार्यालयको कृषि कर्जा विभागीय प्रमुख बाबुकाजी थापा हुनुहुन्छ र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौं र कोरोना महामारीपछि अब घरमै बस्नु भएको अथवा म केही गर्छु भन्ने चाहना राख्नु भएकोहरूलाई तपाईँको तर्फबाट चाहिँ के सल्लाह दिनुहुन्छ?
ओभरअल चाहिँ यो सेरोफेरोमा कुरा गर्दाखेरिमा कृषिमा सम्भावना धेरै छ, यो चिज कस्तो रहेछ भनेदेखि जतिसुकै समस्या भए पनि जतिसुकै पैसा भए पनि जति धनाट्य भए तापनि जति पढे लेखा भए खान त पऱ्यो, पैसा खाने कुरा भएन खाने अन्नै हो, त्यस कारणले यसको यति स्कोप र भविष्य छ कि यो मात्र कृषि मात्र एउटा यस्तो भविष्य हो क्षेत्र हो जसको भविष्य कहिले पनि अन्त हुँदैन। त्यसो भए हुनाले यो क्षेत्रमा काम गर्ने सम्भावनाहरू धेरै छन् भन्न चाहन्छु। कुनै पनि समस्याको पछाडि एउटा अवसरहरू पनि हुन्छ, अहिले नेपालमा यसो तपाईँहरूले हामीले डाटा हेऱ्यौँ भने गएको वर्ष झन्डै 34 अरबको चामल मात्रै आएछ, 5 अरबको त तपाईँको चाहिँ स्याउ मात्रै आउँछ आएछ, 2.5 अरब जतिको त तपाईँको चाहिँ त्यो मात्रै आयो दुग्ध पदार्थ, के अरे दुग्ध पदार्थ बनेको चाहिँ प्रोडक्ट दुधको प्रोडक्ट र मिल्क होल मिल्क होइन कि प्रोडक्ट मात्र। यसको अर्थ के हो भने यस्तो यो आयात घटाउने काम गर्न सक्छ नि त हाम्रो युवा युवतीले, अहिले यो कोरोनाको बिचमा विदेशबाट फर्केका युवा युवतीहरूले बाँझो जमिन छ त्यसलाई चक्लाबन्दी गरौँ होइन सामूहिक रूपमा खेती गरौँ आधुनिक खेती गरौँ ब्याङ्कहरू लगानी गर्न तयार छन्, ब्याङ्कसँग यति धेरै पैसाहरू छ कि अहिले कहाँ लगानी गरौँ भएको छ, तब यो गरेर देशको चाहिँ यो आयात मात्रै गर्न घटाउन सक्छ, 2 खर्ब 45 अर्बको चाहिँ गएको वर्ष कृषि वस्तुको आयात भयो, त्यो भन्सारबाट भन्सार प्रज्ञापन पत्र काटेर आएको मात्र बिलहरूबाट हेर्दाखेरि पनि 2.5 खर्बको आयो, त्यसको 50% मात्र पनि हामीले चाहिँ कटौती गर्न सक्यौँ आफ्नो देशको उत्पादन यही उत्पादन गरेर यही खपत भयो भने त तपाईँको चाहिने ठुलो राज्यलाई ठुलो हुन्छ नि योगदान हुन्छ नि त, त्यस कारणले ब्याङ्क लगानी गर्न तयार छन्। युवा युवती खाली बस्नु भएको छ आफ्नो घर खेतमा खेतबारीमा काम गर्नलाई कोरोनाले नर्मली खेप्दैन, आफ्नो बारीमा काम गर्नलाई हुलमालमा जाने होइन, आफ्नो खेतबारीमा कुटो कोदालो गर्ने खानी खोसरी गर्ने बल्ल खेतहरू खेती गर्ने नयाँ नयाँ किसिमका चाहिँ प्रविधिहरू प्रयोग गर्ने र कर्जा लिने म अहिलेलाई हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई यही नै भन्न चाहन्छु, यसको लागि कृषि विकास पनि तयारी अवस्थामा बसेको छ, यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु।
आजको कुराकानीमा हामीसँग हुनुहुन्थ्यो कृषि विकास बैङ्क मुख्य कार्यालयको कृषि कर्जा विभागीय प्रमुख बाबुकाजी थापा। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामी कृषि कर्जाका विषयमा कुराकानी गर्यौं। यो सँगै आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।